आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार। रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जु विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङ्दी 95 MHz लमजुङबाट एकसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली, जीवन पद्धति, अधिकार र योगदानको पहिचान, सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा, अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्।
आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जङ्गलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
नेपाल आदिवासी जनजाति महासंघ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति, प्रकृति र मानवबीचको साइनो एक अर्का बिना रहन सक्दैनन्। यस्तो गहिरो साइनोलाई खलबल्याउन हुँदैन। यसलाई बिथोल्न खोजियो भने समग्र प्रणालीमै असर पुर्याउँछ। मानिसहरू सदैवदेखि प्रकृतिमा बस्दै, रमाउँदै, संरक्षण गर्दै र उपभोग गर्दै आइरहेका छन्। तर बढ्दो विकास, मेल नखाने नीतिहरू र विश्व औद्योगिकरणको चपेटामा परिरहेका छन्। बढ्दो औद्योगिक विकासले पृथ्वी अनि यहाँका प्राणीहरू, मानव जीवन सङ्कटमा त पर्ने होइन भन्ने चिन्ता बढेको छ। अर्कोतर्फ रीतिरिवाज, स्यालचलन, संस्कार संस्कृति हराउने खतरा पनि उत्तिकै रहेको छ। बढ्दो औद्योगिक विकास निर्माणले हरित ग्यास उत्सर्जन हुँदा पृथ्वी तातिरहेको छ। यसको प्रत्यक्ष असर जल, जमिन र जङ्गलसँग सम्बन्धित रहेका आदिवासीलाई परेको छ। नेपाल र उच्च हिमाली क्षेत्रमा बढी देखिएको छ। अब पनि चुपचाप लागेर बस्ने बेला होइन। यसका लागि प्रकृति, हरियाली जोगाउनुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने बेला भएको छ र नियामक निकायलाई खबरदारी गर्न, कार्यक्रम कार्यान्वयनमा लैजान अति आवश्यक भइसकेको छ। यसैको जागरणका लागि नेपाल आदिवासी जनजाति महासङ्घले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ। कार्यक्रममा आज हामी हालै पोखरामा सम्पन्न भएको एसियाली आदिवासी जनजातिहरूको साझा मञ्च एआइपिपी र नेपाल आदिवासी जनजाति महासङ्घको सहकारीमा आदिवासी जनजाति अधिकार, जैविक विविधता र जलवायु परिवर्तन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलन र एसियाका आदिवासी जनजातिहरूबीच भएको सिकाइ र अनुभव आदान प्रदानका कुराहरू, नेफिन र आइपिएफको आयोजनामा पोखरा र मुस्ताङको ठिनीमा भएको अनुभव आदान प्रदानका कुराहरू समावेश गर्दैछौँ। कार्यक्रममा कानुन व्यवसायी मनोज आटपहरिया, मुस्ताङको गरबजोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली, नेफिनका पूर्वाध्यक्ष जगत बराम, नेपाल आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष निमी शेर्पा र कास्की धम्पुस्की बिमला गुरुङको अनुभव सुनाउँछौ। कार्यक्रमलाई अगाडि बढाउँ यो जानकारीबाट। एसियाली आदिवासी जनजातिहरूको साझा मञ्च एआइपिपी र नेपाल आदिवासी जनजाति महासङ्घ नेफिनको सहकारीमा आदिवासी जनजाति अधिकार, जैविक विविधता र जलवायु परिवर्तन सम्बन्धी असोज 15 देखि 18 गते एकदेखि चार अक्टोबरसम्म चार दिने चौथो एसिया क्षेत्रीय सम्मेलन कास्कीको पोखरामा सम्पन्न भएको छ। सम्मेलनमा थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, बंगलादेश, कम्बोडिया, भारत, इन्डोनेसिया, म्यानमार, ताइवान, बेलायत, क्यानाडा, डेनमार्क र नेपाल लगायतका गरी 67 जनाको सहभागिता थियो। जलवायु परिवर्तन, जैविक विविधता र आदिवासी जनजाति अधिकार सम्बन्धी विभिन्न वक्ताहरूले जुम अनलाइन मार्फत प्रस्तुतिकरण गर्नुभयो। सहभागीहरूलाई समुदाय स्तरमा दम्पुस गाउँको भ्रमण गराइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ नेफिन जलवायु परिवर्तन साझेदारी कार्यक्रमका निर्देशक टुङ्गभद्र राईले सहजीकरण गर्नुभएको थियो। एसियाली आदिवासी जनजातिहरूको साझा मञ्च एआइपिपीका अध्यक्ष कितिसाग रत्नाक्रान्जाङसीले सम्मेलनको समापन गर्नुभएको थियो। यस्तै नेपाल आदिवासी जनजाति महासङ्घ नेफिन र आइपिएफको आयोजनामा अक्टोबर 5-11 कास्कीको पोखरा र मुस्ताङको ठेनीमा एसियाका आदिवासी जनजातिबीच सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नेपाल, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया, डेनमार्क लगायतका एसियाली क्षेत्रका आदिवासी समुदायका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो। आयुसिएनबाट एकजना प्रतिनिधि आउनुभएको थियो। उहाँहरूले प्रथाजन्य संस्था, जैविक विविधताको संरक्षण र स्रोत व्यवस्थापन जस्ता विषयमा ज्ञान आदान प्रदान गर्नुभयो। कार्यक्रममा पोखरामा 33 र समुदाय भ्रमणको लागि ठिनीमा 109 सहभागिता थियो। कार्यक्रमको उद्देश्य तथा नेपाल र थाइल्याण्डमा भएका आदिवासी तथा सामुदायिक संरक्षण गरिएका क्षेत्रहरू, आइसाई परियोजनाहरूको प्रस्तुति थियो र परम्परागत प्रणाली, जीवनशैली र स्रोत व्यवस्थापनका विषयमा छलफल भएको थियो। यो जानकारीपछि अब हामी कार्यक्रम साइनोको लागि कानुन व्यवसायी मनोज आठपहरिया र त्यसपछि मुस्ताङको ठिनी गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीसँगको कुराकानी प्रस्तुत गर्दैछौँ। सुनौ मनोज सर, नमस्ते।
नमस्ते हजुर,
यहाँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ।
धन्यवाद हजुर।
यी विभिन्न कार्यक्रमहरू पनि भइरहेका छन्, सिकाइका अनुभव आदान प्रदानका सम्मेलनहरू यी कार्यक्रम भइरहेका छन्। सरसँग म अलिकति जान्न खोजे, यो पोखरामा कार्यक्रम पनि भयो, यहाँ कस्तो रेस्पोन्स भयो सर?
खासमा त्यो कार्यक्रम चाहिँ अलिकति हो सैनिकतासँग सम्बन्धित थियो। यो चाहिँ हाम्रो एसियाका सबै साथीहरू भेला भएर हामीले छलफल गरेका थियौँ। विशेष गरी अब म चाहिँ यो पहिलोचोटि सहभागी भएको हो यो कार्यक्रममा। यो सम्बन्धी के गर्ने राष्ट्रिय स्तरमा भनेर कार्ययोजनाहरू बनेथे। त्यो कार्यक्रममा चाहिँ हामीले पहिलाको कार्ययोजना हेऱ्यौँ, अनि त्यसमा चाहिँ के गऱ्यौँ त कहाँ पुग्यौँ भनेर पनि हेऱ्यौँ, अनि नयाँ कुराहरू के भइरहेछ त जैविक विकास सम्बन्धी के गर्नुपर्छ भन्ने पनि, अब अन्तर्राष्ट्रिय स्तरमा के गर्नुपर्छ भन्ने कुरा पनि हेऱ्यौँ, र अनि त्यसपछि हामी राष्ट्रिय स्तरमा के गर्नुपर्छ भनेर पनि हेऱ्यौँ, र अनि पहिला बनाएको कार्ययोजनालाई परिमार्जन गरेर अनि नयाँ कार्ययोजना चाहिँ निर्माण गऱ्यौँ। त्यही हो समग्र कार्यक्रम।
अब यो क्लाइमेट सँगसँगै यसको असर हाम्रो बायोडाइभर्सिटीमा परेको छ। बायोडाइभर्सिटीमा परेपछि हाम्रो त क्षेत्रमा रहने आदिवासीहरूलाई प्रमुख रूपमा परेको छ। अब राष्ट्रिय स्तरमा परेको अलिकति समस्या जोड्दै कुरा गरौँ। अब हामीले कसरी पाठ सिक्दै जाने, कसरी यसको काम गर्दै जाने, कसरी जुत्दै जाने सर?
अब खासमा अब क्लाइमेट चेन्जकै असरले पनि धेरै किसिममा भएका बायोडाइभर्सिटीहरू अवस्थाहरूमा छन्। अनि यो संसारमा भनाइ चाहिँ कस्तो छ भन्दाखेरि, संसारमा जति पनि बायोडाइभर्सिटीहरू संरक्षणमा पनि त्यो चाहिँ आदिवासीहरूसँग सम्बन्धित छ, उहाँले जोगाएको भन्ने कुरा छ। होइन, नेपालमा पनि हेर्ने हो भने धेरै कुराहरू चाहिँ हाम्रो पिता पुर्खाले जोगाउँदै अहिलेसम्म ल्याएको छ। है, बायोडाइभर्सिटीको कुराहरू उठेको भन्ने गर्दा 1992 हो, होइन, त्यहाँदेखि उठेर आएको। अब हामीले चाहिँ बिस्तारै हामी आदिवासीदेखि थाहा पाउँदैछौँ। अब जुन चाहिँ आदिवासीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ ती कुराहरू नै, ती अधिकारहरू नै हामी भर्खर भर्खर थाहा पाउँदैछौँ। अब हामी राष्ट्रिय स्तरमा काम गर्ने हामीलाई त भर्खरै थाहा हुँदैछ भने स्थानीय स्तरमा त एकदम अब नभन्ने रूपमा जानकारी होला। होइन, तथापि उहाँले जोगाएर राख्नु भएको छ। अनि कति लोप भए, ती लोप भइसके, अब थप जोगाउनलाई चाहिँ हामीले त्यसको बारेमा जानकारी राख्नुपर्छ, र सरकारले के कस्ता कामहरू गर्दैछन् त्यसमा पनि चनाखो भएर बस्नु पर्यो, र हामीले हाम्रो कुराहरू त्यसमा पार्नु पर्यो। अनि यो राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि ती कुराहरू चाहिँ पुर्याउनु पर्यो, र स्थानीय स्तरमा पनि त्यसलाई चाहिँ कानुन गर्दै लानुपर्ने देखिन्छ। होइन, अस्तिको कुरा अनुसार चाहिँ
अझै अब चाहिँ कसरी जुत्ने
ठ्याक्कै भन्नुपर्दा चाहिँ नेपालले पनि यो सम्बन्धी बायोडाइभर्सिटीकै विषयलाई लिएर चाहिँ एउटा एन्डिसाट बनाउँदैछ है। त्यो एन्डिसाट भन्ने कुरा चाहिँ के हो भने यो चाहिँ नेसनल बायोडाइभर्सिटीको होइन अनि स्ट्राटेजिक एक्सन प्लान भन्छ होइन, यो चाहिँ कार्ययोजना बनाउनु पर्छ 5 वर्षको लागि। यो गर्नु लागि चाहिँ के गर्ने कसो गर्ने भन्ने कुरा छ होइन। अब यो कार्ययोजनामा पनि सशक्त यसो हेर्दाखेरि चाहिँ के छ भन्दाखेरि धेरै कुराहरू छन्, जस्तो टार्गेटकै कुरा गर्दाखेरि 30x30 भन्ने एउटा चाहिँ बुझिन्छ होइन। त्यो 30x30 हामीले जानिराख्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि 2030 नेपालको कुल क्षेत्रफलको 30% चाहिँ संरक्षित क्षेत्रको रूपमा रहनेछ भन्ने नै होइन। अनि त्यसमा पनि के छ भन्दाखेरि त्यो 30x30को भित्र पनि त्यसलाई कसरी पुऱ्याउने त भन्दाखेरि एउटा चाहिँ पिए भन्ने छ होइन, प्रोटेक्टेड एरियाहरू जुन हाम्रो अहिले पनि राष्ट्रियहरू भन्ने त्यो आरक्षणहरू छैन तिनीहरूलाई चाहिँ मिलाएर पुऱ्याउने, प्लस ओलिसिएम भन्छ अरू अरू खालका त्यस्ता भूमिहरूलाई पनि जोडेर चाहिँ 30% पुऱ्याउने भनेको छ होइन। अब 24% चाहिँ यो पार्किङ प्रोटेक्टेड एरियाबाट पुऱ्याइसके सामुदायिक वनदेखि बाहेकको कुरा है। त्यसमा पनि बफर जोनहरू बढाएर कोही नयाँ नयाँ जस्तो मेरा पिक सोलुकुम्बुमा जुन घोषणा गरेछ तिनीहरू गरेर उनीहरूले पुऱ्याउने टार्गेट राखेको छ। त्यसमा पनि सबभन्दा बढी चाहिँ कसलाई असर गर्छ भन्दाखेरि चाहिँ हाम्रो एडभाइसरले गर्छ। जस्तो उदाहरणको लागि चितवन राष्ट्रिय निकुञ्जको बफर जोन छ, बर्दियाको बफर जोन अथवा धरपाटनको चाहिँ भनिहाल्छ बफर जोनहरूले अथवा त्यो त्यो त्यसले असर पार्ने भनेको चाहिँ हामीलाई नै हो। किन हामी त हामीसँग ती वनहरू चाहिँ हामीसँग सम्बन्धित हुन्छन्, हाम्रो पूजापाठ गर्ने विभिन्न कुराहरू संस्कारहरू जोडिएर चाहिँ त्यहाँसँग रहेको हुन्छ। हाम्रो कतिपय धार्मिक स्थलहरू अथवा यो भनौँ न सांस्कृतिक स्थलहरू चाहिँ त्यहीँभित्र पर्या हुन्छ, हामी जानुपर्छ अनि त्यसले चाहिँ हामीलाई डिट्याच गर्दै लगेको हुन्छ। अनि हामीले खाने कुराहरू हुन्छ नि जति पनि कतिपय कुराहरू यो पनि खालको हुन्छ नि, हाम्रो आफैले आफ्नै जातिले मात्रै प्रयोग गरिने मर्चाकै कुरा गरौँ होइन, त्यस्तोहरू जडीबुटीहरूकै कुरा गर्नु जुन हामीले मात्रै चिन्छौँ त्यसलाई संरक्षण गरेर राखेका हुन्छ। त्यो चाहिँ त्यहाँभित्र परेपछि हामी चाहिँ हामीले त्यो हामीले मात्रै चिन्छौँ, उनीहरूले त वन मात्रै चिन्छ, उनीहरूले त ल्याएर बाहिरको बिरुवा ल्याएर रोपिदिएला के गर्ला, तर त्यसले चाहिँ हाम्रो त्यो विविधतालाई चाहिँ उसले नष्ट गर्दैन होला होइन। त्यो कुराहरू चाहिँ हामीले हेर्नु जरुरी छ होइन। सँगसँगै अब एउटा कन्सेप्ट छ त्यहाँ आइटिटी भन्ने होइन, इन्स्टिट्युटले चाहिँ परमाणु रूपमा जोगाएर राखेको भूमिलाई पनि मान्ने कि भन्ने कुरा चाहिँ छ, तर नेपालमा चाहिँ त्यसलाई मानेको छैनन् होइन। त्यसमा चाहिँ अब हाम्रो स्ट्यान्ड के हो भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हुन्छन्। तर अब जति पनि यी कुराहरू हुँदाहुँदै पनि हाम्रो अन्ततोगत हाम्रो आफ्नो अधिकार भनेको कुराहरूलाई चाहिँ महत्त्वपूर्ण बनाएर दस्तावेजहरूमा पार्न पायो भने चाहिँ राम्रो। जस्तो हाम्रो आफ्नो भूमि छ, भूमिमाथिको अधिकार होइन, अनि त्यसपछि हाम्रो एफपीको कुराहरू होइन, जुन केही पनि गर्नु लाग्यो भने अथवा त्यो अनि त्यसपछि हाम्रो आदिवासीहरूको आफ्नै ज्ञान छ, परम्परा ज्ञान, त्यसको चाहिँ पहिचानको कुरा होइन, यो चाहिँ हामीसँग सम्बन्धित छ। त्यस्ता अधिकारहरूलाई चाहिँ मुख्य विषय बनाएर पार्नुपर्ने छ र हामीले चाहिँ त्यसमा चाहिँ अब कसरी हुन्छ अब जनजाति महासङ्घ हुनसक्छ अथवा अरूसँग काम गर्ने आदिवासीको क्षेत्रमा काम गर्ने संसदका हातेमाला गर्दै ती कुराहरू चाहिँ गर्न जरुरी देखिन्छ।
हस् सर, कार्यक्रमको लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। रेडियो कार्यक्रम साइनोको लागि यति बेला मसँग मुस्ताङको थिनीबाट जमुना थकालीज्यू सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। जमुना थकालीज्यू नमस्ते।
नमस्कार। नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ, कार्यक्रम साइनोमा।
धन्यवाद हजुर, धन्यवाद।
जनजातिहरू बिच सिकाइ र अनुभव आदान प्रदान पनि कार्यक्रम भयो, यसको बारेमा अलिकति बताइदिनु न, कस्तो रह्यो यो कार्यक्रम?
त्यो कार्यक्रम चाहिँ एकदम राम्रो भएको थियो। त्यहाँ चाहिँ अब हाम्रो एसियामा रहेका हाम्रा देश विदेशका पाहुनाहरू आउनुभएको थियो, उहाँहरू चाहिँ गर्नुभएको कामहरू चाहिँ एकदम राम्रो लाग्यो। यहाँ पनि हाम्रो अब त्यसमा चाहिँ आदान प्रदान गर्ने क्रममा चाहिँ म एउटा यो घरबजुङ गाउँपालिकाको उपाध्यक्ष र यो ठिनी गाउँको थकाली समुदायमा हुर्किएको हुनाले अनि मैले पनि यस थकाली समुदायमा गर्ने गतिविधि चाहिँ हामीले एउटा सेयर गर्ने मौका पाएको थियो, अति नै राम्रो थियो हजुर। मैले पनि त्यहाँ कुराहरू उठाइराखेको थियो होइन, हामी तिन गाउँले थकाली भइरहँदा हाम्रो थकालीमा चाहिँ मुखियाहरू राख्ने चलन छ, कामहरू चाहिँ मुखियाबाट नै हुने गर्छन्। अब हाम्रो ठिनी गाउँको अथवा तिन गाउँले थकालीहरूको एउटा सांस्कृतिक र परम्परालाई जोगाउनको लागि यो मुख्य प्रथा छ, होइन? अब यहाँ चाहिँ हाम्रो अब यो खेतीबालीदेखि लिएर खेतमा अब बिउ लगाउनेदेखि लिएर खेतमा बाली काट्नेदेखि लिएर हरेक कुराहरू चाहिँ नि मुख्यबाट पनि निर्देशन हुन्छ, होइन? उहाँले चाहिँ ल यो दिनमा गर्ने भनेर चाहिँ नि एउटा भोक राखेर अब गाउँलेलाई सार्वजनिक गराउने गर्छन्। त्यही आधारमा हामीले कामहरू गरिरहेका थियौँ। र फेरि पनि अब म एउटा यो भरतजोङ गाउँपालिकाको उपाध्यक्ष भएको हैसियतले म एउटा न्यायिक समितिको संयोजक पनि हो हजुर। अनि म कहाँ यस्तो खालके उजुरीहरू आउँदैन, होइन? उजुरीहरू खासै पर्दैन। अनि हाम्रो चाहिँ नि यहाँ चाहिँ मुखियाहरूले नि मिलाउने चलन भएको छ। यो मेलमिलापकर्ताको पनि एउटा ट्रेनिङ गराएको थिएँ, होइन, पालिकाबाट। अनि त्यसमा चाहिँ मैले मुखियाहरूलाई नै बोलाएर होइन अब कानुनबारेमा अलिअलि उहाँहरूलाई सचेतना पनि गराइयो, होइन? अहिले चाहिँ नि मुखियाहरू नै हुनुहुन्छ मेलमिलापकर्ता अहिले वार्ड वार्डमा। त्यही भएको हुनाले हामीलाई चाहिँ नि मुख्य नै राम्रो लाग्छ हजुर। हामी त अब हिजोदेखि तिन गाउँले थकाली, हामी आदिवासी पनि जनजाति पनि भएको कारण हामी त मुखियालाई मान्छौँ। हाम्रो एउटा रीति र रिवाज परम्परा बोक्ने खालकी मुखिया हो हजुर।
हाम्रो संस्कारले बनाउँदै आएको एउटा अगुवा, एक दुई वर्ष एउटा अगुवा रहन्छ, त्यसपछि अर्को अगुवा आउँछ, होइन? गाउँपालिकाको उपाध्यक्ष बन्नुभयो, एउटा ठुलो पोस्टमा पनि जानुभयो, यस्तै अगुवाई गर्ने अन्य महिला दिदीहरूलाई पनि माथि ल्याउने काम पनि पक्की पनि गर्दै हुनुहुन्छ होला नि?
हिजो अब आखिर महिलाहरू अलि हामी पछाडि नै थियौँ, होइन? अब सरकारले नै यस्तो एउटा नीति ल्याए कि एउटा पालिकामा महिला अथवा पुरुष अध्यक्ष अथवा उपाध्यक्ष हुनुपर्छ, होइन, महिला सदस्यहरू हुनुपर्छ भनेर यस्तो एउटा नीति ल्याइसकेपछि अनि अनिवार्य रूपमा हामी गइन्थे। अब त्यो चाहिँ एकदम राम्रो लाग्यो मलाई, होइन? अब यसरी नै उहाँहरूलाई सहभागी गराउनु पर्छ जस्तो लाग्छ। हामी किन दबिएर बस्ने, हामी अलिक अगाडि बढ्नुपर्छ भनेर मैले कुरा गर्दा हुन पर्दो रहेछ। अब समाजमा गइयो भने अनेक कुरा थाहा पाइन्छ, होइन, अनेक कुरा बुझ्ने अवसर पाइन्छ, हो जानुपर्छ भनेर चाहिँ महिलाहरूले पनि निकै अब आफ्नो इन्ट्रेस्टहरू देखाइरहनु भएको छ।
भनेपछि महिला दिदीबहिनीहरूलाई पनि सचेतनासँग जोड्नु पर्यो, कार्यक्रमहरू पनि शरीर बनाउनु पर्यो, तालिम चाहिएला वा केही चाहिएला, होइन?
महिलाहरूको लागि भाषण कला ट्रेनिङहरू, होइन, आय आर्जनको हाम्रो पालिकामा उद्यमशीलता पनि छ, हाम्रो उद्यमी पनि छ, होइन? त्यही कारणले हामीले महिलाहरूलाई उद्यमको ट्रेनिङ दिएर उहाँहरूलाई उद्यमशील बनाएर अनि उहाँहरूले आफ्नो आय आर्जनको लागि यहाँ फापरबाट बनाउने झिलिङ्गेहरू अनि फापरबाट बनाउने बिस्किटहरू यस्तो यस्तो हामीले ट्रेनिङहरू चाहिँ दिइरहेका छौँ।
एसियाका आदिवासी जनजातिहरू बिचको सिकाइ र अनुभवको आदान प्रदान चाहिँ समग्रमा राम्रो लाग्यो,
मलाई एकदम राम्रो लाग्यो। अब थाईबाट आउनु भएको थियो, मलेसियाबाट आउनु भएको थियो, है, उहाँहरूको पनि यस्तो यस्तै हुँदो रहेछ कि म हामी चाहिँ यस्तो यस्तो जातिको हो अनि हाम्रो चाहिँ यस्तो यस्तो गर्छ, होइन, हाम्रो पनि यसरी पूजा गर्छ भनेर के उहाँहरूले नि कस्तो राम्रो भन्नुभयो कि अनि ठ्याक्क ए है त्यहाँ पनि आदिवासी जनजातिहरूको यस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ
कार्यक्रममा अब निफिनका पूर्वाध्यक्ष जगत बराम, महिला महासङ्घका अध्यक्ष निमी शेर्पा र विमला गुरुङको अनुभव प्रस्तुत गर्दैछौ, सुनौ। जगत सर नमस्ते।
नमस्कार। नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
भर्खरै पोखरामा आदिवासी जनजाति अधिकार जैविक विविधता जलवायु परिवर्तन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलन पनि सम्पन्न भएको छ, समग्रमा सर पनि सरेको हुनुभयो, कस्तो रह्यो सर निचोड?
चौथो सम्मेलन थियो यो, चौथो सम्मेलन चाहिँ विगतको तिनवटा सम्मेलन भन्दा चाहिँ अलिकति बढी उत्साहजनक रह्यो र अलिकति उपलब्धिपूर्वक पनि भयो र हामीले अलिकति धेरै देशका चाहिँ अलिक धेरै सहभागीहरूलाई सहभागिता गराएर नेपालको पछिल्लो परिवेश जलवायु परिवर्तनले पारेको असर त्यसपछि चाहिँ यो जुन जैविक विविधता सम्बन्धी विभिन्न चाहिँ तपाईँको कुराहरू छन् त्यो सम्बन्धमा हामीले व्यापक छलफल गऱ्यौँ र विदेशबाट आउनुहुने थुप्रै आदिवासी समुदायका प्रतिनिधिहरूले पनि नेपाली परिवेश नेपालको नेपालमा जलवायु परिवर्तनले पारेको असर यसलाई न्यूनीकरण गर्ने उपायहरू त्यसपछि जैविक विविधताको सन्दर्भमा पनि हामीले बृहत्तर रूपमा चाहिँ छलफल र बहसहरू गऱ्यौँ र यसलाई चाहिँ हामीले हामीलाई पनि नेपालका चाहिँ आदिवासी जनजाति समुदाय जो प्राकृतिक रूपमा चाहिँ प्रकृतिलाई संरक्षण गरौँ, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ र हाम्रो जैविक विविधतालाई बचाइराखौँ भनेर जुन उत्साहमा लागिराखेका थियौँ त्यसमा चाहिँ विदेशबाट आउनुहुने हाम्रा अरू साथीहरूको पनि ऊर्जा थपिँदाखेरि चाहिँ हामीलाई एउटा हौसला चाहिँ प्राप्त भएको छ।
हामीले नेपालमा यो अन्तर्राष्ट्रिय सम्मेलन गर्नु नै पनि एउटा उपलब्धि मान्न सकिन्छ?
होइन, एकदम बिल्कुल। हामीले चाहिँ कस्तो भने अब यो जब अहिले एसियाको चाहिँ विभिन्न देशहरूमा हुने चाहिँ कार्यक्रम हो, त्यो सम्बन्धमा चाहिँ विगतमा विभिन्न देशहरूमा भयो भने अब नेपालमा पनि हामीले यति छिटै होइन चौथो पटक नै हामीले गर्न सकौँ पनि हाम्रो एउटा चाहिँ नेपालका आदिवासी जनजातिहरूले जुन अन्तर्राष्ट्रिय रूपमा चाहिँ एउटा सम्बन्ध विस्तार गरेको थियो, कूटनीतिक सम्बन्ध, आफ्नो चाहिँ समुदायगत सम्बन्ध र यो दुईटै सम्बन्धलाई चाहिँ हामीले चाहिँ मजबुत बनाएर चाहिँ कूटनीतिक रूपमा नेपालमा यो जलवायु परिवर्तन र यो जैविक विविधता सम्बन्धीको यो सम्मेलन चाहिँ नेपालमा गरेर सफलतापूर्वक सम्पन्न गर्नु, यसलाई उत्साहपूर्वक सम्पन्न गर्नु पनि हामीले यसलाई चाहिँ उपलब्धिको रूपमा चाहिँ लिएका छौँ।
अब सम्मेलनमा हामी हाम्रै छेउछाउका थुप्रै राष्ट्रहरू आउनुभयो, अब अहिले उच्च विकासमा पुगेका राष्ट्रहरू र कम विकासमै नेपालभन्दा पनि बढी विकास भएका राष्ट्रहरूका प्रतिनिधिहरू पनि आउनुभयो। यो साटफेयरले हामीलाई कहाँनिर रहेछौँ भन्ने पनि सिकायो होला, अब कता जानुपर्ने हो भन्ने पनि ज्ञान हासिल भयो होला होइन?
होइन, एकदम बिल्कुल एकदम। किनभने हामीले चाहिँ यो सम्मेलन चाहिँ सिकाउने र सिक्ने या तपाईँको अरू देशमा भएका सिकाइहरू यहाँ ल्याएर साझेदारी गर्ने र यहाँका सिकाइहरू चाहिँ उता पनि साझेदार उताका देशका प्रतिनिधिहरूको साथीहरूको बिचमा पनि साझेदारी गर्ने चाहिँ यो अवसर प्राप्त भएको थियो र हामीले यसमा चाहिँ विभिन्न विकसित देशहरूले जुन तपाईँको ऊर्जाको नाममा या तपाईँको चाहिँ तपाईँको उद्योग कल कारखानाको नाममा जसरी चाहिँ तपाईँको अहिलेको यो जलवायु परिवर्तनलाई चाहिँ तपाईँको टेवा पुगिरहेका छ नि, त्यो सन्दर्भमा चाहिँ हामी जस्तो विकासोन्मुख मुलुकहरू या अल्प विकसित मुलुकहरूले जसरी तपाईँको योगदान दिइराखेका छ जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न को लागि, किनभने नेपालमा पनि हामीले वन जङ्गलको चाहिँ तपाईँको जुन क्षेत्रफललाई बढाएर अहिले लगभग हामीले 44-45% पुर्याइसकेका छौँ होइन, र 44-45% वन जङ्गलको क्षेत्रलाई हामीले यहाँसम्म पुर्याएर एउटा जलवायु परिवर्तनको असरलाई कम गर्नको लागि विश्वव्यापी रूपमै नेपालले योगदान गरेको कुरालाई पनि हामीले अन्तर्राष्ट्रिय समुदाय समक्ष चाहिँ हामीले साझेदारी गऱ्यौँ र हामीले पनि के भन्यौँ भने जस्तो कि विकसित मुलुकहरूले जसरी जलवायु परिवर्तनलाई झन् टेवा पुर्याइराखेका छ नि अथवा तपाईँको चाहिँ प्रदूषण बढाइराखेका छ, त्यो प्रदूषण बढाइराखेको सन्दर्भमा चाहिँ उनीहरूले कल कारखाना होस् या उद्योग होस् या अरू आणविक चाहिँ भट्टीहरू निर्माण गरेर होस् यो त्योबाट चाहिँ तपाईँको जसरी चाहिँ तपाईँको असर हामीलाई पनि परिराखेका छ, त्यसैले हामीलाई तपाईँ हामीले तपाईँको चाहिँ वन जङ्गल बढाएर चाहिँ तपाईँको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्नको लागि चाहिँ नेपाल जस्तो चाहिँ तपाईँको विकासोन्मुख मुलुकहरू लागिराखेका छ तर तपाईँको विकसित देशहरूले त्यसरी चाहिँ तपाईँको ऊर्जाको नाममा चाहिँ तपाईँको प्रदूषण गरेर हामीलाई पनि क्षति हुँदाखेरि चाहिँ त्यसको क्षतिपूर्तिहरू चाहिँ हामीलाई बढी चाहिँ प्राप्त हुनुपर्छ भन्ने कुरामा पनि हामीले अलिकति बहस गर्यौँ।
अब उहाँहरूको बहस जोडिरहँदाखेरि उहाँहरूले हामीलाई बल पुग्ने खालको त्यो आवाजहरू हाम्रो आवाज सँगसँगै उठाइदिनुहुन्छ कि उठाइदिनुहुन्न भन्ने प्रश्न पनि थियो नि होइन?
होइन, बिल्कुल बिल्कुल। हामीले चाहिँ के भनिराखेका छौँ भने जस्तो कि
हामीसँग त हाम्रो आदिवासी जनजाति अधिकार राइटको कुरा पनि जोडिएको छ, हाम्रो जैव विविधता बायो डाइभर्सिटी र जलवायु परिवर्तन यो अधिकार पनि जोडिएको छ, हाम्रो पूजा पूजन हाम्रो प्रकृति हाम्रो संस्कृति जम्मै जोडिएको छ।
हामीले त्यसमा चाहिँ के भनिराखेका छौँ भने जस्तो कि नेपालको चाहिँ आदिवासी जनजातिको संस्कार संस्कृतिले नै तपाईँको वन जङ्गल संरक्षणमा चाहिँ टेवा पुगिराखेका छ, हाम्रो आफ्नै चाहिँ तपाईँको संस्कार छ, हाम्रो आफ्नै संस्कृति छ, हाम्रो आफ्नै परम्परा छ, आफ्नो अभ्यास छ, हामीले चाहिँ वन जङ्गलको संरक्षण गरिराखेका छौँ, कार्बन उत्सर्जनलाई चाहिँ हामीले चाहिँ तपाईँको कम गराइराखेका छौँ, त्यसैले यो सन्दर्भमा चाहिँ उहाँहरूले चाहिँ हाम्रो नेपालको आदिवासी जनजातिहरूको चाहिँ क्षमता विकासको कुरामा संस्कृतिको संरक्षण गर्ने कुरामा या तपाईँको अरू तपाईँको विकासको कुरामा चाहिँ उहाँहरूले हामीलाई सहयोग गर्ने चाहिँ प्रतिबद्धता चाहिँ यो सम्मेलन मार्फत चाहिँ व्यक्त गर्नु भएको छ।
अब साझा मुद्दामा एक स्वर हुने भयो, यो साझा मुद्दा सँगसँगै हामीसँग रहेको अतिरिक्त पनि प्रमुख साझा मुद्दा हो नि यो त फेरि होइन?
एकदम एकदम, किनभने हामीले त यो मुद्दा त नेपालको चाहिँ आदिवासी जनजातिको मात्रै नभएको यो विश्व समुदायको मुद्दा हो होइन यो जलवायु परिवर्तनको असरलाई चाहिँ कम गर्ने या तपाईँको चाहिँ जैविक विविधतालाई चाहिँ बचाइराख्ने यो मुद्दा त तपाईँको साझा मुद्दा हो र विश्वव्यापी मुद्दा हो। त्यस कारणले गर्दाखेरि यो मुद्दालाई चाहिँ नेपालको सन्दर्भमा नेपालभित्र पनि आदिवासी जनजातिले जुन एउटा चाहिँ तपाईँको उत्साहपूर्वक ढङ्गले चाहिँ यसलाई चाहिँ तपाईँको न्यूनीकरण गर्नको लागि सहयोग गरिरहेको छ त्यसमा चाहिँ अब तपाईँको अन्तर्राष्ट्रिय समुदायले पनि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको छ र यति मात्रै होइन कि एउटा साझा मुद्दाको रूपमा चाहिँ खडा गरेर संयुक्त राष्ट्र सङ्घको चाहिँ विभिन्न सम्मेलनहरूमा महासम्मेलनहरूमा विभिन्न चाहिँ घोषणा पत्रहरूमा चाहिँ यो जारी गरेर यसबाट पाउने क्षतिपूर्ति या तपाईँको यसबाट पाउने चाहिँ अरू खाले चाहिँ तपाईँको कार्यक्रमहरू चाहिँ नेपाललाई अलिक प्राथमिकीकरण गरेर राख्नुपर्छ भन्ने विषयमा पनि हामीले अलिक अनिवत रूपमा छलफल गऱ्यौँ।
हस् सर, कार्यक्रम साइनको लागि यी कुराहरू व्यक्त गरिदिनु भयो, धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद।
यति बेला कार्यक्रमका लागि मसँग नेपाल आदिवासी जनजातीय महिला महासङ्घका अध्यक्ष निमी शेर्पाजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। शेर्पाजी नमस्ते। यहाँलाई कार्यक्रममा स्वागत छ। भर्खरै पोखरामा आदिवासी जनजाति अधिकार जैविक विविधता र जलवायु परिवर्तन सम्बन्धी एसिया क्षेत्रीय सम्मेलन पनि सम्पन्न भयो, कस्ता कस्ता कुराहरू आफ्नो तर्फबाट राख्नुभयो?
अब यो चाहिँ तपाईँको एसियाकै आदिवासीहरूको चाहिँ एउटा सम्मेलन थियो, विशेष गरी आदिवासीहरूको अधिकार सम्बन्धी, अब जलवायु परिवर्तनले आदिवासी विशेष गरी आदिवासी महिलाहरूलाई चाहिँ सबभन्दा बढी असर हुने कुरामा नै फोकस गरेर चाहिँ यो पोखरामा चाहिँ तपाईँको यो सम्मेलन भएको थियो। र यो चाहिँ अब तपाईँको यसपालिको पार्टिसिपेन्ट चाहिँ अब एसियाको नि प्रायः गरी महिलाहरू भएकोले अब नेपालको नि महिला दिदीबहिनीहरू चाहिँ राम्रैसँग पार्टिसिपेट भएको थियो। नेपालको सन्दर्भमा भन्यो भने आदिवासी महिलाहरूलाई चाहिँ अब धेरै पछाडि पारेको, अब आफ्नै संस्थाले होस् अथवा राज्यले होस् अलिकति जति नै सक्षम भए नि महिलाहरूलाई अलिक पछाडि पार्ने भएको छ। तर पनि यो सम्मेलनमा चाहिँ अब एसियाको पनि महिलाहरू दिदीबहिनी धेरै आउनु भएकोले नेपालको पनि दिदीबहिनीहरू यो राम्रो पार्टिसिपेट थियो। आदिवासीको इस्युमा राज्यसँग चाहिँ हामीले लड्नुपर्ने, राज्यसँग चाहिँ हामीले जहिल्यै माग्नुपर्ने कुरा चाहिँ हामीले चाहिँ सम्झेको अब नेपालमा मात्र रहेछ भनेर सम्झेको, तर यो चाहिँ एसियाको सबै अरू पनि हामी जस्तै गरेर लड्दै आउनु भएको रहेछ, त्यो एउटा ठुलो सेयरिङ भयो। र अब आदिवासी जसरी पनि जलवायु परिवर्तनले असर परेको आदिवासी महिलाहरू आदिवासीहरू चाहिँ अब जस्तो हिमालको टुप्पामा अथवा चाहिँ तपाईँ खोलाको किनारमा हाम्रो बसोबास हुने गरेको हुन्छ, र जङ्गल जमिन जोगाउनेमा आदिवासी महिलाहरूको चाहिँ ठुलो भूमिका हुन्छ। नेसनल पार्क ठुलो बनायो अनि त्यसपछि गाई चराउन नदिने, त्यसपछि गएर जङ्गलमा च्याउ टिप्न नदिने, त्यो प्रकारले गर्दा थुप्रा पुरुषहरूले विदेशमा चाहिँ तपाईँको आफ्नो रोजगारी लागि जानु पर्ने भयो। यसले चाहिँ एउटा राम्रो सम्मेलन भएको छ र हामी एक अर्कोमा सेयरिङ गर्दा सेयरिङ लर्निङ आफ्नो देशमा के भइरहेछ, अरूको देशमा के भइरहेछ भन्ने कुराहरू सबै सेयरिङ हुँदाखेरि चाहिँ यसले चाहिँ फाइदा नै हुन्छ जस्तो मैले महसुस गरेको छु। हजुर,
यति बेला मसँग कास्कीको धम्पुसबाट बिमला गुरुङज्यू हुनुहुन्छ कार्यक्रमको लागि। बिमलाज्यू नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर नमस्कार।
यो अलिकति अनुभव सुनाउनु न, कस्तो रह्यो?
अनुभव एकदमै राम्रो रह्यो, मलाई चाहिँ केही थाहा थिएन, म चाहिँ त्यसरी त्यहाँ पार्टिसिपेट हुन पाएँ। जुन यो प्रभाव पारेको चाहिँ यो जुन अन्नपूर्ण संरक्षण क्षेत्रहरूले कुनै ठाउँमा चाहिँ अब गरिखानेहरूलाई पनि होइन, कुनै ठाउँमा चाहिँ अब सार्वजनिक कुराहरूबाट जुन जसको रोजीरोटीहरू हुन्छ नि आदिवासीहरू बस्नुभएको उहाँहरूले गर्न नदिने, त्यस्तोहरू रोकावटहरू हुने,
जलवायु परिवर्तनको असर हामीलाई के परेको रहेछ भन्ने कुराहरू कसरी बुझ्नुहुन्छ तपाईँहरूले?
अब यही हेरौँ न, अहिले अब यो पानी नपर्ने सिजन हो, अब यो धम्पुसमा अहिले यो जलवायु परिवर्तनकै कारणले अहिले यति बेला यो पानी परिराखेर मौसम एकदमै खराब भइराखेको छ, पर्ने समयमा परेको छैन, अहिले नपर्ने समयमा पानी परेर अब यो जुन यो हिमालहरू देखिनु पर्ने हो केही पनि देखेको छैन, त्यही होला अब त्यही जलवायु परिवर्तनको कारण नै होला जस्तो लाग्छ है।
कार्यक्रम राम्रो लाग्यो।
हजुर राम्रो लाग्यो।
हस् यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् हुन्छ धन्यवाद।
उहाँहरूसँगको यो कुराकानीसँगै प्राविधिक मित्र अरविन्दले समय सकिएको जनाउ गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह र सुझाव रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने सबै अतिथिहरूलाई धेरै धेरै धन्यवाद। म आर्जु विष्ट सल्यानी ओझेल पर्छु। चाडबाडको समय छ, घरको सुरक्षाको बन्दोबस्त राम्रोसँग मिलाउनुहोला। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग, नेपिन र वाईएईको सहकार्य रहेको छ।